यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतीय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता। हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयकको मस्यौदा भइरहेको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेद्वारा जानकारी। उद्यम तथा परियोजना धितो राखी 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने गरी स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी। गण्डकी प्रदेशमा नेकपा एमालेका तर्फबाट 4 मन्त्री नियुक्त। मन्त्रालय परिवर्तनप्रति असन्तुष्टि जनाउँदै मन्त्री मनाङीद्वारा राजीनामा। र बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययनमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालयका शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले हिजो भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्नुहुँदै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयासमा जोड़ दिनुभयो। उहाँले भगवान गौतम बुद्ध र महात्मा गान्धी जस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतको काम भएको बताउनुभयो। प्रधानमन्त्रीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्नुहुँदै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको पनि उल्लेख गर्नुभयो। भेटमा भारतीय राजदूत नवीन श्रीवास्तव लगायतका व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्न बनेको सार्वजनिक सेवा प्रसारण विधेयक चाँडै नै संसदबाट पारित हुने बताउनु भएको छ। राष्ट्रिय समाचार समितिको 24 घण्टे प्रसारण सेवा समाचार सेवा प्रसारण शुभारम्भ कार्यक्रममा मन्त्री गुरूङले मीडिया काउन्सिल विधेयक सहमति गरेरै अगाडि लगिने बताउनुभयो।
पीएसपी विधेयक र मिडिया काउन्सिल विधेयक चाहिँ अलिकति इन्टायरली अलिकति फरक छ भन्छु मैले। पीएसपी विधेयक चाहिँ त्यसलाई अलिकति स्वायत्त, अलिकति पहिले भन्दा स्वतन्त्र टाइपको बनाउने र त्यो कमसेकम प्रोफेसनल्ली चाहिँ खालि सेवाको काम मात्रै होइन, प्रोफेसनल काम पनि त्यसले गर्नुपर्छ, व्यवहार पनि गर्नुपर्ने भावनाले त्यसलाई चाहिँ अरू चाहिँ पत्रिकाहरूसँग चाहिँ प्रतिस्पर्धा गर्न सक्ने पुर्याउनुपर्छ भन्ने आधारमा त्यो ल्याएको होइन। तर मिडिया काउन्सिल त एउटा चाहिँ अर्को चाहिँ आइल्याण्डको लागि बनाइदिएको थियो, त्यो चाहिँ मूलत स्वायत्त स्वतन्त्र स्वशासित के भन्छौँ त्यही भन्ने हामीले खालि चाहिँ ऐन बनाइदिने, बाँकी सबै काम चाहिँ त्यो पत्रकारिता क्षेत्रको विकास भन्नुहोस् या नियमन भन्नुहोस् सबै चाहिँ त्यही काउन्सिलले गर्ने चाहिँ जिम्मा दिने हामीले भनेर त्यसलाई अलिकति बढी स्वायत्त बनाउने चाहिँ ढाँचामा गइरहेका छौँ। हाम्रो पीएसपी विधेयक चाहिँ समितिबाट पास भयो, लोकसभाको अध्यक्ष वा उहाँले तोकेको कुनै सदस्य संयोजकको तहमा सिफारिस समिति बन्ने कुरामा चाहिँ र दुईजना चाहिँ विज्ञहरू राख्ने तर हामीले सहमति गरेर समितिमा पास भएर अब चाहिँ त्यो प्रतिनिधि सभामा जान्छ र पीएसपीको विधेयक पास हुन्छ। त्यो मिडिया काउन्सिलको विधेयक चाहिँ उता राष्ट्रिय सभामा चाहिँ छलफलमै छ, त्यसमा पनि सहमति गरेर मिडिया काउन्सिल विधेयक हामी चाँडैभन्दा चाँडै पास गरेर।
समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सीमित स्रोत र साधनका बीच राष्ट्रिय समाचार समितिले देश विदेशमा रहेका सेवाग्राहीलाई लक्षित गरी 24 घण्टा सेवा शुरू गर्नु गौरवपूर्ण रहेको धारणा राख्नुभयो। राजसभाका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सूचना आम नागरिकको अधिकार भएकाले राष्ट्रिय समाचार समितिले दायित्व पूरा गरेको बताउनुभयो। संसदीय सुनवाई समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई गरेको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत प्राध्यापक नेत्र प्रसाद तिमिल्सिना, त्यसै गरी पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धिताल र पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलको संसदीय सुनवाई गरेको हो। संसदीय सुनवाईका क्रममा प्रस्तावित राजदूतहरूले आआफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्नुभयो। त्यस क्रममा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाएको देश र नेपाल सरकार बीचको कूटनीतिक सम्बन्ध सुदृढ़ बनाउन पहल गर्ने, नागरिक स्तरको सम्बन्ध विस्तार, कृषि, प्रविधि, लगानी र पर्यटन लगायतका क्षेत्रमा भूमिका खेल्ने कार्ययोजनाबारे समितिलाई जानकारी गराउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्धनमा सक्रिय ढंगले लाग्ने बताउनु भएको छ। काठमाडौँमा हिजो ट्रेकिङ एसोसिएशन अफ नेपाल टानको 46 वार्षिक साधारण सभामा मन्त्री पाण्डेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको धारणा पनि राख्नुभयो। उहाँले हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याइएको विधेयक अर्थ मन्त्रालयबाट कानून मन्त्रालय पुगेको जानकारी पनि दिनुभयो। साधारण सभाले नयाँ कार्य समिति चयन गर्नेछ। गण्डकी प्रदेशका चारजना मन्त्रीहरूले हिजो शपथ ग्रहण गर्नुभएको छ। एमालेका तर्फबाट चारजना मन्त्रीहरू नियुक्त हुनुभएसँगै उहाँहरूले एक समारोहबीच हिजो गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्ट समक्ष शपथ ग्रहण गर्नुभएको हो। कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जीसी श्रेष्ठ, बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त भएसँगै उहाँहरूले जिम्मेवारी पनि सम्हाल्नु भएको छ। पद्मालाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने केसीले भौतिक पूर्वाधार तथा विकास एवं यातायात व्यवस्था मन्त्रालय, पाठकले स्वास्थ्य मन्त्रालय र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री दीपक मनाङे भनिने राजीव गुरूङले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मन्त्री परिषदमा हेरफेर र विस्तार गर्नुभएपछि उहाँले असन्तुष्टि व्यक्त गरेर राजीनामा दिनुभएको हो। सरकारले स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हिजो औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि 1 अर्बको कोष खड़ा गरेको र उद्यम तथा परियोजनालाई धितो मानेर बढ़ीमा 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो। मन्त्री भण्डारीले कर्जा प्रवाहका लागि कार्यविधि पारित भइसकेको र अनलाइन मार्फत नौ उद्यमीहरूले कर्जाका लागि आवेदन दिन सक्ने जानकारी पनि दिनुभयो। नेपालमा भएका स्रोत साधनलाई प्रयोग गरी युवा पुस्तालाई विदेशीनबाट रोक्न र आन्तरिक रोजगारी प्रदान गर्न स्टार्टअप कर्जा प्रवाह गर्न लागि र त्यसलाई अझ प्रभावकारी बनाइने मन्त्री भण्डारीले बताउनुभयो। सरकारले नवीनतम ज्ञान सिप र क्षमतालाई प्रयोग गरी स्टार्टअप उद्यमका विभिन्न क्षेत्रहरू छनौट गरेको छ। ती क्षेत्रहरूमा कृषि, सिंचाई तथा पशुपंक्षी, उत्पादनमूलक उद्यम, जड़ीबुटी, वन पैदावार, पर्यटन तथा मनोरञ्जन क्षेत्र, विज्ञान प्रविधि, संचार तथा सूचना प्रविधि क्षेत्र, शिक्षा, सुरक्षित यातायात, फोहोर मैला व्यवस्थापन लगायतका उद्यमका क्षेत्रहरूलाई छनौट गरिएको मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले बताउनुभयो। उहाँले यातायात र निर्यात बीच सन्तुलन कायम गर्न आन्तरिक उत्पादन बढ़ाउनुपर्ने भन्दै त्यसका लागि स्टार्टअप क्षेत्रमा लगानी बढ़ाइनुपर्नेमा जोड़ दिनुभयो। अर्थ मन्त्रालयले सर्टसहित दुग्ध विकास संस्थान डीडीसीमा 60 करोड़ रूपियाँ ऋण लगानी गर्ने गरी मन्त्री परिषदमा प्रस्ताव पेश गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सहमति दिएको छ। दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। चालू आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत 1 करोड़ रूपियाँ बजेटको व्यवस्था गरिएको थियो। कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप 59 करोड़ रूपियाँ रकमान्तर गरी 60 करोड़ रूपियाँ ऋण गर्ने गरी मन्त्री परिषदमा प्रस्ताव पेश गर्न अर्थ मन्त्रालयले सहमति दिएको हो। दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानीको माग गर्दै आएका छन्। किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीहरूबीच पटक पटक यसअघि छलफल भएको थियो। अज्ञात रोगका कारण बाँकेको नरैनापुरमा एकै परिवारका 3 जनासहित 4 जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। नरैनापुर गाउँपालिका 3 गेगडी गाउँमा 4 जनाको मृत्यु भएको नरैनापुर स्वास्थ्य शाखाले जानकारी दिएको हो। एकै परिवारका 75 वर्षीय शान्ति पासी, उहाँकी 26 वर्षीय बुहारी उषा पासी र सोही परिवारकी 1 वर्षकी नाबालिकाको भदौ 14, 15 र 16 गतेमा मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ। नरैनापुर 3 का वडाध्यक्ष अजय मिश्रले अहिलेसम्म 40 जनाको स्वास्थ्य जाँच गराइएको र त्यसका क्रममा 7 जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्यतर्फ अघि बढ़ेको जानकारी पाएको बताउनुभयो। नरैनापुरमा अज्ञात रोगका कारण 4 जनाको मृत्यु भएपछि अवस्था बुझ्न पुग्नुभएका प्रमुख जिल्लाधिकारी खगेन्द्र प्रसाद रिजालले त्यस क्षेत्रको अनुगमन गर्नु भएको छ। उहाँले स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन स्वास्थ्य कार्यालयहरूलाई निर्देशन पनि दिनुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगंजको एकीकृत जाँच चौकी आईसीपीलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउनु भएको छ। माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगंजमा रहनुभएका अध्यक्ष प्रचण्डले हिजो आईसीपीको स्थलगत अवलोकनका क्रममा गर्व गर्न लायक संरचनालाई थप प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो। आईसीपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले पहिला बनेका आईसीपीले केही समस्या झेल्नुपर्ने हुन सक्ने धारणा पनि राख्नुभयो। काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढ़ी आर्सेनिक भेटिएको छ। उपत्यकाको दक्षिण पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढ़ी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव कृष्ण प्रसाद आचार्यले यसअघि प्राय तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढ़ी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिनुभएको छ। सहसचिव आचार्यले काठमाडौँको पानीमा न्यूनतम एकदेखि अधिकतम 200 PPB आर्सेनिकको मात्रा भेटिएको जानकारी दिनुभयो। सिन्धुलीको सिन्धुलीगढ़ी र कलाधर सिन्धुलीमा पुराना इतिहास हेर्न र मनोरञ्जन लिन पछिल्लो समय पर्यटकहरूको संख्या बढ़न थालेको सिन्धुली संवाददाता कमल सरला सुनवार बताउँछिन्।
सिन्धुलीको बीपी राजमार्ग देशकै नमूना राजमार्गको रूपमा परिचित छ। यसले पूर्व पश्चिम आवत जावत गर्ने यात्रुलाई सहजता मात्रै बनाइदिएको छैन, भौगोलिक दूरी पनि नजिक बनाइदिएको छ। त्यसैले पनि बीपी राजमार्गको मनोरम दृश्य हेर्दै पर्यटकहरू सिन्धुलीको सिन्धुलीगढ़ी र कलाघर पुग्ने गरेका छन्।
कलाघरमा चाहिँ पुराना चिजहरू छन् क्या, त्यो भएको कारणले गर्दा अहिलेका पिँढीहरूले त पुरानो वस्तु देखाएको छैन। अहिले त कसैको घरमा छैन नि पुरानो बस्ती, ढिकी जाँतोदेखि लिएर पुराना वस्तु।
अहिले गर्मी छल्न, भुइँ कुहिरोसँग लुकामारी गर्न अनि छुट्टीको बेला रमाइलो गर्न विशेष गरेर स्थानीय र बाहिरी पर्यटकहरू आउने गरेका छन्।
साथीहरूसित भिजिट गर्नलाई, जस्तो अब भित्र पनि म्युजियमहरू रहेछ, सबै अब घुम्दाखेरि आफूलाई थाहा नभएको कति कुरा म्युजियमहरू गएर पढ्दाखेरि थाहा हुने रहेछ, त्यो एरिया हाइट मान्छ, फ्रेसनेस फिल हुन्छ।
सिन्धुलीगढ़ीमा आउने पर्यटकहरू पुरानो इतिहासलाई स्मरण गर्न चाहन्छन्। सिन्धुलीगढ़ीको पर्यटकीय महत्व भएका ठाउँहरू एकीकरणसँग सम्बन्धित रहेको बताउनुहुन्छ स्थानीय अनुसन्धानदाता सागर कुमार ढकाल।
जति पनि यहाँका पर्यटकीय महत्वका चाहिँ ठाउँहरू छन् त्यो सबै एकीकरणसँग सम्बन्धित कुराहरू छ। हिस्ट्री मात्रै यहाँ छ, यहाँ हाम्रो कलेक्सन भनेको हिस्ट्री मात्रै छ र विभिन्न नेपाल अंग्रेज युद्धताका र नेपालका अरू जेनरल हिस्ट्रीहरू पनि भएको एउटा हाम्रो एकदम राम्रो वेल फर्निस्ड वेल इक्विप्ड हाम्रो लाइब्रेरी छ यहाँनिर।
त्यस्तै कलाघर सिन्धुलीका अध्यक्ष सुमन मगरले पुरानो मौलिक परम्परागत चालचलनमा रहेको कला र नयाँ दुवै कलाहरू सिन्धुली कलाघरमा रहेको बताउनुहुन्छ।
मौलिक परम्परागत चलनमा र विशेष गरी घरेलु कृषि सामग्रीहरूको संकलन र सँगसँगै नयाँ रूपमा निर्माण गरिएको विभिन्न कलाहरू सिन्धुली कलाघरमा रहिरहेको छ। त्यसभित्र पनि क्यानभास चित्रहरू, जरा तथा काठबाट बनाइएका कलाहरू, मौलिक लोकबाजाहरू र विभिन्न कलाहरू छन् जस अन्तर्गत दुई रूपनी भन्दा पनि बढी ठूलो क्षेत्रफलको नेपालको नक्साङ्कनको किल्लाभित्र देशलाई प्रतिनिधित्व गर्ने विभिन्न कलाका नमूनाहरू छन्।
पर्यटक आउनु भनेको सिन्धुलीको व्यापार व्यवसाय फस्टाउनु हो। यसले यहाँका नागरिकलाई आर्थिक रूपमा सशक्त र समृद्ध बनाउन मदत गर्नेछ। त्यसैले यस्ता गन्तव्यहरूको प्रचार प्रसार गरिनु आवश्यक छ। कमल सरला सुनवार, हिडी नेपाल, सिन्धुली।
बाँकी प्रसंग, राष्ट्रिय किसान आयोगले किसान हक अधिकारका विषयमा कृषि विज्ञ र सरकारवाला पक्षसँग छलफल गरेको छ। आयोगको कार्यालय किर्तिपुरमा हिजो भएको छलफलमा राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम प्रसाद दंगालले कृषक सूचीकरण कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा देशैभर सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो। 2077 सालदेखि शुरू गरिएको किसान सूचीकरण कार्य चालू आर्थिक वर्षमा सम्पन्न गरी किसानहरूको वर्गीकरण र परिचय पत्र वितरण गरिने उहाँले बताउनुभयो। विज्ञहरूले किसानले उचित मूल्य नपाएका कारणले उत्पादित वस्तुहरू सड़कमा फाल्नुपर्ने र खेतबारी नै नष्ट हुने समस्या समाधानका लागि सरकारले तोक्ने न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभएको छ। अखिल नेपाल किसान संघ महासंघका प्रचार विभागका प्रमुख भेषराज अधिकारीले बिउ र प्राकृतिक विपत्तिका कारण कृषि क्षेत्रमा हुने हानि नोक्सानी कम गर्न बालीको क्षतिपूर्ति दिने व्यवस्था कृषि विधेयकमै समावेश गर्न र किसानलाई आवश्यक तालिम, सिप एवं प्रविधिको सहज उपलब्धतामा जोड़ दिनुभएको छ। आयोगका सदस्य टेक बहादुर बोगटीले कृषकको परम्परागत ज्ञानको खोज प्रवर्धन र उपयोगका लागि महिला आदिवासी जनजाति र विपन्न वर्गलाई समाहित गरी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड़ दिनुभयो। आयोगका सदस्य सचिव रामानन्द तिवारीले किसान मैत्री कानून निर्माणका लागि किसानको सहभागिता सुनिश्चित गर्न किसानको हक अधिकार प्रवर्धन गर्न आयोगले ध्यान केन्द्रित गरेको बताउनुभयो। बाजुराको मुख्य राजमार्ग अन्तर्गत पर्ने साँफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। निरन्तरको वर्षासँगै पहिरोले सड़क अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साँफे मार्तडी सड़क खण्डको बूढ़ी गंगा नगरपालिका तीन तापरी सेरा र सोही नगरपालिकाको अमकोट मामामा पहिरो गएका कारण सड़क अवरूद्ध हुँदा यात्रुहरू अलपत्र परेको समाचारदाताहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा आँधीपछिको बाढ़ी र पहिरोमा परि कम्तीमा 11 जनाको मृत्यु भएको छ। यागी आँधीबाट बच्नका लागि सरकारी कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। आँधीपछि दर्जनौं आन्तरिक उड़ानहरू पनि रद्द गरिएको छ। इजरायलमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहु विरूद्ध हजारौं मानिसहरूले सड़कमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्। गाजामा हमास समूहले बन्दक बनाएका 6 जनाको शव भेटिएपछि इजरायलमा सरकार विरूद्ध नागरिक सड़कमा उत्रिएका छन्। उनीहरूले केही दिन यता सड़क प्रदर्शन गर्दै बन्दक बनाएकाहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने माग गरिरहेका छन्। हातमा इजरायली झण्डा बोकेका प्रदर्शनकारीहरूले तेल अबीब र जेरूसेलम सहितका विभिन्न शहरहरूमा प्रदर्शन चर्काएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले भिडियोसहित प्रसारण गरिरहेका छन्। गत वर्ष अक्टोबर 7 इजरायलमा आक्रमण गरेको हमासले सयौं मानिसहरूको अपहरण गरेको थियो। उनीहरूमध्ये केही रिहा भएका छन् भने कतिपयको शव भेटिएको छ। कैयौंको अवस्था अहिले पनि अज्ञात छ। हमासको आक्रमणपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 40,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। 1,00,000 भन्दा बढ़ी मानिस त्यस क्रममा घाइते भएका छन्। बंगलादेशमा अधिक वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीका कारण 11 जिल्लाका 53,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। बाढ़ीले मनु नदीको किनारमा रहेको तटबन्ध भत्काउँदा कैयौं घरहरू डुबानमा परेका छन्। बाटोघाटो बन्द भएका छन् र कृषि बालीमा समेत ठूलो क्षति पुगेको छ, अधिकारीहरूले उल्लेख गरेका छन्। विस्तारै बाढ़ी घट्दै गए तापनि देशभर अझै 7,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएकाले उनीहरूको पुनर्स्थापनाका लागि के गर्ने भन्नेबारे सम्बन्धित अधिकारीहरूले छलफल गरिरहेका छन्। मौसममा क्रमिक रूपले सुधार आएकाले नदीको बहाव घट्दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले अधुरा र निर्माण सम्पन्न हुन नसकेका विकास आयोजना तत्काल सम्पन्न गर्ने गरी सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सोमबारको बैठकमा उपाध्यक्ष अधिकारीले नेपाल सरकारले तत्काल गर्नुपर्ने प्राथमिकताका कार्यहरूमा अधुरा र निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने, निर्माण व्यवसायको भुक्तानी विवाद समाधान गर्ने लगायतका नीति रहेकोले त्यसको कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। सूचना प्रविधि, पर्यटन, व्यावसायिक कृषि, ऊर्जा र औद्योगिक विकासमा जोड़ दिने लगायतका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा प्राध्यापक डाक्टर अधिकारीले जोड़ दिनुभयो। कृषि उत्पादन बढ़ाउने ठोस कार्यक्रम, अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै सेटेलाइट निर्माण, वैदेशिक रोजगारीले अर्थतन्त्रमा पारेका प्रभाव अध्ययन लगायतका कामलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय गौरवको आयोजना तथा रूपान्तरणकारी आयोजनाको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन गरी लागत प्रभावकारिता, गुणस्तरीयता र समयमै सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गरौं, उपाध्यक्ष प्राध्यापक डाक्टर अधिकारीले भन्नुभयो। समितिको सोमबारको बैठकमा सांसद दिलेन्द्र प्रसाद बडुले परियोजना बैंकको प्रभावकारिता देखिन नसकेको, प्रदेश र स्थानीय तहका सरकारले कार्यान्वयन योग्य आवधिक योजना र मध्यकालीन खर्च संरचना ल्याउन नसकेको लगायतका विषयहरू उठाउनु भएको थियो। सांसद हितराज पाण्डेले राष्ट्रिय योजना आयोगले बजेट निर्माण प्रक्रियामा सरकारलाई सघाउने र बजेट कार्यान्वयन भए नभएको बारे अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी पाएकामा आयोगका कामको प्रभावकारिता देखिन नसकेको बताउनुभयो। नेपाली शेयर बजारमा सोमबार कारोबार मापक निप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। अघिल्लो सातादेखि निरन्तर रूपमा घटेको बजारमा सोमबार निप्से परिसूचक 127.32 अंकले बढ़ेर 2,823.25 अंकमा पुगेको छ। यस दिन कुल 3,14,30,000 कित्ता शेयरहरू 13,10,46,31,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन ग्रीन, नेशनल हाइड्रो पावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र एनएलजी इन्सुरेन्स कम्पनीको शेयर मूल्यमा 10% वृद्धि भई सकारात्मक सर्किट लागेको छ। वीरगंजबाट मोटरसाइकल आयात उल्लेख्य रूपमा वृद्धि भएको छ। सो नाका प्रयोग गरी जी प्रकारको आयात भने केही घटेको छ। गत आर्थिक वर्ष 2080-81 साउनको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा जी प्रकारको आयातमा 40% कमी आएको छ भने मोटरसाइकलको आयात 7% वृद्धि भएको छ। गत आर्थिक वर्ष साउन महिनामा वीरगंज नाकाबाट 46,77,00,000 मूल्यका 571 थान मोटरसाइकल आयात भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिनुभयो। सन् 2024 अगस्तमा विदेशी पर्यटकको आगमन 8.3% वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् 2023 अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा 5,566 बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् 2023 अगस्तमा कुल 67,153 जना पर्यटक नेपाल भित्रिएकामा सन् 2024 अगस्तमा 72,719 पर्यटक नेपाल भित्रिएका हुन्। अगस्तमा भारतबाट सबैभन्दा बढी 25,832, चीनबाट 6,614, अमेरिकाबाट 5,614 पर्यटकले नेपालको भ्रमण गरेका छन्। तारा एयरले पोखरा जोमसम गन्तव्यमा मंगलबारदेखि पुनः उडान शुरू गर्ने भएको छ। प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ। पर्यटकीय सिजन शुरू हुन लागेको र मौसम पनि खुल्ने समय भएकोले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले जानकारी दिनुभयो।
अब खेल समाचार।
नेपाली पारा पौडी खेलाड़ी भीमबहादुर कुमाल पेरिसमा जारी पारा ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन्। एस नाइन विधा अन्तर्गत पुरूष 50 मिटर फ्री स्टाइलमा सोमबार प्रतिस्पर्धा गरेका भीमले 35.08 सेकेण्डको समय निकाले। कुल 6 खेलाड़ी रहेको हिट वानमा भीम अन्तिम स्थानमा रहे। भीमले पहिलो पटक ओलम्पिकको अनुभव लिए। यससँगै पारा ओलम्पिकमा नेपाली खेलाड़ीको चुनौती समाप्त भएको छ। यसअघि तिकान्दोका पलिसा गोवर्धनले ऐतिहासिक काँस्य पदक प्राप्त गर्दा भरत सिंह महता पहिलो चरणबाटै बाहिरिएका थिए। नेपाली कबड्डी टोलीले इरानमा हुने अन्तर्राष्ट्रिय सिनियर बीच वर्ल्ड कप प्रतियोगितामा भाग लिने भएको छ। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाका अनुसार सेप्टेम्बर 25-30 हुने प्रतियोगितामा सहभागी हुने टोलीको अझै टुङ्गो लागिसकेको छैन। तर नेपालले भने प्रतियोगितामा सहभागिता जनाउन खेलाड़ी छनौटको तयारी थालेको छ। एक वर्षभित्र गएका लीग प्रतियोगिता, लुम्बिनीमा भएको प्रतियोगिता, विभिन्न जिल्लामा भएको प्रदेश प्रतियोगिता लगायत खेलेकाबाट खेलाड़ी छनौट गर्न लागेको छ। यो खेल अलि फरक खालको प्रतियोगिता भएकोले विभिन्न तरिकाबाट मापदण्ड तयारी गरी खेलाड़ी छनौट गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले बताउनु भयो। अर्को महिना हुने एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएललाई वात्सल्य नेपाल मुख्य प्रायोजक गरेको छ। ईडब्ल्यूभीएलको आयोजक इन्फेन्टिक ड्रीम्स र वात्सल्य नेपाल बीच प्रायोजन सम्झौता भएको हो। वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रीम्सकी सीओ स्नेहा चौलागाई बीच सम्झौतामा हस्ताक्षर गर्नुभयो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा ईडब्ल्यूभीएल असोज 14-19 गतेसम्म सञ्चालन हुनेछ।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही धेरै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 44 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भारतीय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता। हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयकको मस्यौदा भइरहेको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेद्वारा जानकारी। उद्यम तथा परियोजना धितो राखी 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने गरी स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी। गण्डकी प्रदेशमा नेकपा एमालेका तर्फबाट 4 जना मन्त्री नियुक्त। मन्त्रालय परिवर्तनप्रति असन्तुष्टि जनाउँदै मन्त्री मनाङ्गेद्वारा राजीनामा। र बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।